أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. السلام عليكم ورحمة الله وبركاته. الحمد لله بنعمته تتم الصالحات، لا حول ولا قوة إلا بالله. فإني قريب کی ایک دعا کریں گے اور اللہ کرے کہ یہ دعا ہماری صرف لرننگ کے لیے نہ ہو، ہمارا عقیدہ بھی ہو اور ہم اس کو دعا سمجھ کر مانگیں. بالکل اپنے آپ کو تیار رکھیے ایک ایسے انسان کے طور پر سوچتے ہوئے کہ جس کو چاروں طرف سے مصائب نے گھیر لیا، دشمن پیچھے ہے، آگے راستہ نہیں ہے، لوگوں نے اس کے لیے مشکلات کھڑی کی، کسی کو کوئی بیماری ہے، کسی کو کوئی پریشانی ہے، کسی بھی چیز کو ذہن میں لے آئیے. اور جب آپ کسی ایسے بندے کو کہ جو بالکل کنارے پہ کھڑا ہے اور اس کو بالکل نہیں سمجھ آ رہی کہ اتنا بڑا سمندر ہے میرے سامنے، تو میں اس سمندر کو کیسے پار کروں یا اس مشکلات اور ان تکلیفوں اور آزمائشوں سے کیسے گزروں، تو پھر اس وقت زبان پر ایک دعا آتی ہے، ربنا علیک توکلنا وإلیک انبنا وإلیک المصیر. ربنا لا تجعلنا فتنة للذین کفروا واغفر لنا ربنا انك انت العزيز الحكيم.
ربنا عليك توكلنا واليك انبنا واليك المصير. ربنا لا تجعلنا فتنه للذين كفروا واغفر لنا ربنا انك انت العزیز الحکیم.
اے ہمارے رب، تیرے ہی اوپر ہم نے بھروسہ کیا اور تیری ہی طرف ہم نے رجوع کر لیا اور تیرے ہی حضور ہمیں پلٹنا ہے. اے ہمارے رب، ہمیں کافروں کے لیے فتنہ نہ بنا دے، اور اے ہمارے رب، ہمارے قصوروں سے درگزر فرما، بے شک تو ہی زبردست اور دانا ہے. سورت ممتحنہ کی آیت ہے جو ایک دعا ہے، ایک نہیں بلکہ بہت سی دعائیں. آئیے ذرا اس کا لفظی ترجمہ لیتے ہیں. ربنا، اے ہمارے رب، علیکا، تجھ پر، توکلنا، توکل کیا ہم نے، و الیکا، اور تیری ہی طرف، انبنا، لوٹے ہم یا پلٹے ہم، و الیکا، اور تیری ہی طرف، المصیر، ٹھکانہ ہے. ربنا، اے ہمارے رب، لا تجعلنا، نہ تو بنا ہم کو، فتنتن، فتنہ، للذین کفروا، ان لوگوں کے لیے جنہوں نے کفر کیا، واغفر لنا، اور بخش دے ہم کو. ربنا، اے ہمارے رب، انکا، بے شک تو، انتا، تو ہی ہے، العزیز، غالب، الحکیم، حکمت والا. ایک ایک لفظ تعلق باللہ کی منہ بولتی تصویر ہے. حقیقت یہ ہے کہ دعائیں ہمارے عقیدے کا اور تعلق باللہ کا ایک مظہر ہوتی ہیں. اللہ تعالیٰ نے ہمیں مختلف طریقے سے جو مختلف چیزیں دیں، اگر ہم ان میں سے غور و فکر کرتے ہوئے دعاؤں کے پارٹ کو دیکھ لیں، تو ہر دعا جو ہے وہ ہمیں اللہ سے مانگنا بھی سکھاتی ہے اور اللہ کا بننا بھی سکھاتی ہے. قرآن پاک میں سے ایک بڑا حصہ دعاؤں کا ہے، اور یہ دعائیں دن رات ہمیں ان کی طلب اور ان کی ضرورت بھی ہوتی ہے. ہم سارا وقت لوگوں کے آگے نظریں لگائے رکھتے، ان کے اشارۂ کرم کے منتظر ہوتے، کبھی کسی سے کچھ کہتے، کبھی کسی کو کچھ کہتے، کوئی ہمارا ہاتھ پکڑ لے، کوئی ہمارا دامن تھام لے، کوئی ہمیں یہ کام دلا دے، کوئی ہمیں حکومت کی طرف سے کچھ دلا دے، کوئی ویزا دلا دے. یعنی دسیوں قسم کی چیزیں ہمارے سامنے ہوتی ہیں، لیکن ہم ایسے وقتوں میں صرف اس مالک اور اس ہستی کو نہیں دیکھ پاتے پوری طرح سے کہ جس کے ہاتھ میں سب کچھ ہے. فسبحان الذی بیدہ ملکوت کل شیء وإلیہ ترجعون. ہم اس کی طرف اگر دیکھیں تو ہمارے سب رکے ہوئے کام ہو جائیں، ہماری ساری چیزیں، کہ یہ وہ چیزیں ہیں کہ جن کو ہم کہہ سکتے ہیں کہ لوگوں نے یہ سوچ رکھا ہے کہ یہ نہیں ہوں گی، अल्लाह ताला एक इशारा कुन से करा देगा, यही हमने सूरह यासीन की आखिरी आयतों में पढ़ा था। तो ज़िंदगी में इन सारी चीज़ों को सामने रखते हुए अल्लाह ताला के साथ ताल्लुक़ जोड़ा करें। अगर आप सूरत मुमतहना को देखें तो इससे पीछे वाली आयत जो आयत नंबर 4 थी वो हज़रत इब्राहीम अलैहिस्सलाम से मुतल्लिक थी। कैसे एक रस्सा कशी चल रही थी कौम में और इनमें, अलखुबू फिल्ला वलबुग्ज़ु फिल्ला की एक मुँह बोलती तस्वीर थी। और अल्लाह ताला हमें कहते हैं कि कद कानत लकुम उस्वतुन हसनतुम फी इब्राहीम वल्लज़ीना माहू, कि इब्राहिम और उनके साथियों में तुम्हारे लिए बहुत बड़ी निशानी है। और वो क्या थी, जब उन्होंने अपनी कौम से कहा कि हम तो बेजार हैं तुमसे और जिनकी तुम अल्लाह के सिवा इबादत करते हो उनसे भी, हमने तुम्हारा भी इनकार किया और इन चीज़ों का भी किया, तुम्हारे और हमारे बीच में दुश्मनी है। हाँ, एक सूरत है इस दुश्मनी को दोस्ती में बदलने की, यहाँ तक कि तुम ईमान ले आओ। मगर इब्राहिम के अपने बाप से इतनी बात कि मैं आपके लिए मग़फ़रत की दरख्वास्त ज़रूर करूँगा अगरचे अल्लाह से आपके लिए कुछ हासिल करना मेरे बस में नहीं है। इब्राहिम का अकीदा देखिए, ऐ हमारे रब, हमने तेरे ऊपर भरोसा किया और तेरी ही तरफ रजू हुए और तेरी ही तरफ पलटना। यानी अगर आप देख रहे हैं ना, तो आयत का आखिरी हिस्सा, उससे पीछे हिस्सा, चूँकि ये दुआएँ हैं ना, तो पूरा हिस्सा नहीं लिखा गया ना। दुआ रब्बाना अलैका तवक्कलना से शुरू हो रही है, लेकिन हकीकत में बात इब्राहीम अलैहिस्सलाम की थी। तो क्या पता चला कि अंबिया कराम का अपने रब पर इतना यकीन होता है। सारी बिरादरी छोड़ दे तो छोड़ दे, खानदान छोड़ता है तो छोड़ दे, मुआशरा छोड़ता है तो छोड़ दे, सारी खुदाई छोड़ दे तो छोड़ दे, लेकिन मेरा ताल्लुक, मेरा ट्रस्ट, मेरा तवक्कुल मेरे रब पे है। हम छोटी छोटी बातों में लोगों से डर जाते हैं, हम लोगों से छोटी छोटी चीज़ों में घबरा जाते हैं। हम कहते नहीं, वो छोड़ देगा तो ये क्या होगा, वो ना करेगा तो ये क्या होगा, रिश्ते कैसे होंगे, काम कैसे होगा, अच्छा वो नाराज़ हो गया तो ये होगा। याद रखिए, आपकी मेरी ज़िंदगी मौत क्या, आपका मेरा दुख सुख किसी के हाथ में नहीं सिवाय अल्लाह सुबहाना ताला के। लिहाजा रब्बना अलैका तवक्कलना व इलैका अनबना व इलैकल मसीर। आप इसके मराहिल को देखिए, पहली चीज़ क्या है, तुझ पे तवक्कुल है, लिख ले पहला चीज़ तवक्कुल। दूसरा, इलैका नबना, तेरी तरफ लौटना, और तीसरा, इलैकल मसीर, ठिकाना भी तेरी तरफ है। ये तीन काम आप अपने देखिए, तवक्कुल है। और तवक्कुल किसको कहते हैं, एकल व तवक्कल, ट्राई योर बेस्ट एंड लीव द रेस्ट टू अल्लाह सुबहाना ताला। सोच लीजिए, आप कहेंगे हैं, ये नहीं कि हिम्मत छोड़ दो, कोशिश छोड़ दो, असबाब ना इस्तेमाल करो, इख्तियार ना करो, ऐसा नहीं है। लेकिन ये जो तो दूसरा जुमला ना, इलैका ना बना, इसमें कमी है, हम पलटते नहीं है उसकी तरफ। हम ये दुआ हो सकता है हम 10 दफ़ा पढ़ लें, कितना है जी वजीफा बता दें, कितनी दफ़ा पढ़ें, किबले की तरफ मुँह करें, बावजू हों, करें वो करें ये सब करें। लेकिन आप ज़रा सा इब्राहिम अलैहिस्सलाम को तसव्वुर में लाते हुए तो सोचिए ना, इंसान के लिए बहुत बड़ी ढारस घर वालों की होती है, ख़ानदान, बिरादरी, घर में शौहर, शौहर के लिए बीवी, माँ बाप के लिए बच्चे, बच्चों के लिए माँ बाप। जब हमारे घरों में सुकून होता है ना, तो हमारे दिल में भी सुकून होता है। याद रखिए, घर के अंदर सुकून नहीं होगा ना, सारी दुनिया में आप जाके फिर लें, आपको बेसुकूनी होगी, क्योंकि आपका दिल खुश नहीं होगा। ऐसे वक्त में जब ऐसी हक और बातिल की कशमकश हो, जैसे अब वो कहते हैं कि दो किनारों पे हैं, एक तरफ आपके जो प्यारे हैं वो अल्लाह के प्यारे नहीं हैं, आपको जिनसे मोहब्बत है उनको अल्लाह से नहीं है, या उनको अल्लाह से भी औरों से भी है। अब आप इसको सोच लें, आज हमारे इंडो पाक कल्चर का तो 90% कल्चर ही है, फलां क्या कहेगा, मामू का घर है जी, चचा के बच्चे हैं जी, ससुराल का मामला जी, अपने बच्चे हैं, वो है दिस एंड दैट। हज़रत इब्राहीम अलैहिस्सलाम के जरिए आपको मुझे बता दिए कि अगर आप भी कभी रिश्तों की इस जंग में आजमाए जाएँ, अगर आपको भी कभी किसी मौके पे इस तरह की कोई चौमुखी जंग का सामना करना पड़े, तो आपने उस पर इब्राहिमी की पैरवी करनी है और सब कुछ करके अपना तवक्कुल अल्लाह पर डाल दीजिए। पहले लाने बरात कीजिए गलत चीज़ों का, बेहूदगियों का, बेकारियात का, खिलाफ सुन्नत चीज़ों का, इसराफ का, सारी जो कुछ है पहले उसको अलग कीजिए, उसके बाद फिर कहिए रब्बना अलैका तवक्कलना, पहले हमने तुझ पे तवक्कुल किया, वो इलैका नबना और तेरी तरफ ही लौटना। आप देखिए, ला मलजा वला मंजा मिनका इल्ला इलैक। और एक छोटी सी कुरान पाक की नसीहत याद रखिएगा, फमई यकफुर बित तागूती वयुमिन बिल्लाही فقد استمسك بالعروة الوثقى. جو شخص تاغوت سے کفر کرے اور اللہ پر ایمان لے آئے، اس نے در حقیقت مضبوط سہارا تھام لیا. بس یہ ہوگا، کفر کرنا پڑتا ہے تاغوت سے، اور یہ تاغوت انہی چیزوں سے شروع ہوتے ہیں اور پھر آخر میں کفار اور وہ جو مسلمانوں کے سروں پہ جنگیں مسلط کرتے ہیں نا، ان تک پہنچتا ہے. جو قوم اپنے گھر کے چھوٹے چھوٹے معاملات میں کفر نہ کر سکے تاغوت سے، وہ تاغوت اکبر سے کیسے کفر کرے گی؟ تو لہٰذا اس اعلان برات میں فقد استمسک بالعروۃ الوثقیٰ کے سٹیپس ہیں سارے. ویلی کا نبنا، آئیں گے تیری طرف، ہم دوسروں کی طرف نہیں جھکیں گے، آپ کی طرف جھکیں گے. ویلی کل مسیر، ربنا لا تجعلنا فتنة للذین کفروا. اے ہمارے رب، ہمیں کافروں کے لیے فتنہ نہ بنانا. یہ کیسے ہے؟ دیکھیے اس کی تفسیر سن لیجیے، تاکہ سورہ ممتحنہ آپ نے ماشاءاللہ پڑھی بھی ہے، لیکن یہاں بس اس دعا کو یہ سمجھ لیجئے، فتنہ نہ بنا. فتنے سے مراد کیا ہے؟ نمبر ایک، ہدف فتنہ، یعنی فتنے کا ہدف نہ بنا. مطلب یہ کہ ایسا نہ ہو کہ کافر ہم پر غالب آ جائیں اور اپنے غلبے کو اس بات کی دلیل قرار دے دیں کہ چونکہ ہم حق پہ ہیں اسی لیے ہمیں غلبہ حاصل ہو گیا. ٹھیک ہے، ایک معنی یہ ہو گیا، سمجھ آ گئی؟ یعنی ہمیں ٹارچر نہ کریں، ہمیں وہ مغلوب دیکھ کر یہ نہ کہیں کہ کدھر ہے بھی خدا تمہارا. وہ کہتے ہیں نا، ہم بھی کیا یاد رکھیں گے کہ خدا رکھتے تھے. اس طرح کی باتیں آپ نے سنی سنائی ہیں نا، کہ کیا پتہ چلا کہ تم کون سے کوئی حق پہ تھے جو اللہ نے تمہیں کوئی غلبہ دیا. دیکھو غلبہ ہمیں ملا اور آج اس کی منہ بولتی تصویر ہے مسلمان. ترقی بھی ساری غیروں کے ہاتھ میں، میڈیا بھی ان کے ہاتھ میں، انرجیاں بھی ان کے ہاتھوں میں، اور وہ پھر ہنستے ہیں. اچھا سناؤ بھائی، تمہارا خدا یہ. ایک مطلب یہ. دوسرا مطلب اس ہے ٹارچر، پرسیکویشن. وہ اذیتیں اور تکلیفیں بھی ہو سکتی ہیں جو کفار مسلمانوں کو پہنچاتے ہیں. اس لیے ابراہیم علیہ السلام نے دعا مانگی کہ ہمارے رب، کفار کا ظلم و ستم ہماری برداشت کی حد کے لیے چیلنج نہ بننے پائے، جس سے ہو سکتا ہے کہ ہم کبھی حوصلہ ہار دیں. وہ کہتے ہیں نا کہ اتنی مشکلیں نہ پڑیں کہ ہمارا ایمان ہی بک جائے. للذین کفروا، کافروں کے اوپر ہمیں کبھی بھی اس طرح کا نہ بنانا کہ لوگ ایک تو ہمارے تیرے تعلق کے بیچ میں باتیں کریں، اور دوسری بات ہمیں اتنی تکلیفیں دیں کہ ہم پلٹ کے ان کی طرف ہی چلے جائیں. اور ساتھ ہی کہہ دیا واغفر لنا، ہمیں پتہ ہے ہمارے گناہوں کی سزا ہے. انک انت العزیز الحکیم، اور اللہ پہ نظریں اتنی ہیں کہ پتہ ہے کہ تو غالب ہے اور حکمتوں والا ہے. غالب کس پہ؟ کہ تو ایک دم کفار کی گردنیں پکڑ لے. لیکن ابھی تک پکڑ کیوں نہیں رہا؟ کیونکہ تو حکیم بھی ہے. تو ایک دعا کیا ہے؟ ایک عقیدہ ہے، ایک نظریہ ہے. چھوٹی موٹی غلطیاں ہو جاتی ہیں، ان سے درگزر کی معافی بھی ہے اس میں. حالات کے اتار چڑھاؤ میں اسلام کی اور حق کی فتح بھی ہے. اللہ کرے کہ ہم ان دعاؤں کو سیکھ کر بالکل اپنے قبلوں کو درست کر لیں. تو اب اس شعور کے ساتھ ایک دفعہ اس کو مانگتے ہیں، ربنا علیک توکلنا وإلیک أنبنا وإلیک المصیر. ربنا لا تجعلنا فتنة للذین کفروا واغفر لنا ربنا انك انت العزیز الحکیم. آمین. اللہ تعالی ہمیں اس پہ عمل کی بھی توفیق دے اور ہمارا بھی عقیدہ اسی طرح کا ہو جائے.
ربنا عليك توکلنا وإليك أنبنا وإليك المصير. ربنا لا تجعلنا فتنة للذين كفروا واغفر لنا ربنا إنك أنت العزيز الحكيم. ربنا عليك توكلنا وإليك أنبنا وإليك المصير. ربنا لا تجعلنا فتنة للذين كفروا واغفر لنا ربنا إنك أنت العزيز الحكيم. ربنا عليك توكلنا وإليك أنبنا وإليك المصير. ربنا لا تجعلنا فتنة للذين كفروا واغفر لنا ربنا إنك أنت العزيز الحكيم.